तो बाज लोग ऐसे, जैसे लोग कहते हैं जी देखे हैं बड़े मौलवी देखे हैं वो जी उन्होंने ऐसे कर दिया और उसने देखा था वो इस तरह कर दिया और फरा मदरसे में ऐसा हुआ और फरा ने इतना फ्रॉड कर दिया और करप्शन और इनके अंदर ये है वो, तो इसलिए कि वो उलमा नहीं है। याद रखिए उलमा वही होते हैं जिनमें खशियत इलाही हो। समझ आ गई बात? अब तो ये जो सारी चीजें इसकी वजह से दीन को ना बदनाम करें कि जो है ना देखो दीन वाले तो ऐसे हैं, वो आलिम नहीं है, चाहे वो किसी मस्जिद का इमाम है चाहे वो किसी मदरसे में पढ़ाता है, वो आलिम नहीं है जिसमें खुदा खौफी नहीं है। तो इसलिए जब हम ऐसी बातें करते हैं तो हम ऐसी बातें करके लोगों को भी इससे दूर कर देते हैं, क्योंकि हमें खुद डेफिनेशन नहीं पता कि आलिम होता कौन है असल में। अल्लाह ताला की खशियत होना, अल्लाह की खशियत तो वो चीज है कि देखिए कुरान कहता है कि ईमान वाले जब कुरान सुनते हैं तो उनके रोंगटे खड़े हो जाते हैं, उनकी आंखें बहने लगती, ये होती है खशियत, अल्लाह ताला का ऐसा डर होना। अब हम देखें कि हम इल्म वाले बने हैं कि नहीं, आज तक हमने भी कुरान पढ़ लिया यहां तक पहुंच गए, कईयों ने दो दफा पढ़ लिया तीन दफा पढ़ लिया, तो क्या हम इल्म वाले हुए? क्या हम आलिम के आलिमा कहला सकती हैं या आलिम कोई कहला सकता है? अगर हम कुरान पढ़ते हैं और हमारी ऐसी हालत नहीं होती कि दिल पे अल्लाह की खशियत तारी हो जाए, जुर्जरी आ जाए, आंखें बहने लगे, तो इसका मतलब है कि कुछ सीखा नहीं, इल्म अंदर आया नहीं, पढ़ तो रहे हैं अंदर नहीं आया, हलक से उतरा नहीं है। तो फिर अल्लाह ताला ने तो इसकी मिसाल ऐसे दी है जैसे गधा होता है जिस पे किताबें लाद दी जाएं, कुरान में है ना सूरह जुमा में ये मिसाल, जैसे गधा है। बनी इसराइल भी ऐसे ही थे ना, उन्होंने भी यही किया था, किताबें पढ़ते थे बस, उसके बाद अपनी किताब को पढ़ा और उसके बाद कुछ भी नहीं, ना उनके अखलाक संवरे ना उनके मामलात संवरे ना उनके दिलों में खुदा खौफी थी। तो अल्लाह ताला ने मिसाल गधे की दी है, चाहे ग्रेजुएट कर जाए, आज हमें ग्रेजुएशन का बड़ा शौक होता है, कहते बस जबरदस्ती कर दो किसी तरह ग्रेजुएट कर लो, अब एंड आ रहा है तो हम ग्रेजुएट हो जाएं, चाहे अब दिन और रात लगा के हम टेस्ट कर रहे हैं और ये कर रहे हैं, वरना हमने ग्रेजुएट होना है। तो क्या तमगा आपको मिल गया ग्रेजुएट हो गया? अगर अब हमारे अंदर खशियत ना आई, हमें इसकी ज्यादा फिक्र होती है ग्रेजुएशन होगी या नहीं, मुझे ये कागज का टुकड़ा एक सर्टिफिकेट मिलेगा कि नहीं, इसकी कितनी फिक्र है हमें, लेकिन क्या ये भी फिक्र हुई कि मैंने इतना कुरान पढ़ लिया मेरे अंदर खशियत आई कि नहीं, मैं इसकी तरफ भी तवज्जो करूं? आप देखें अल्लाह ताला से तो अल्लाह के फरिश्ते इतने डरते हैं इसलिए कि उनके अंदर अल्लाह ताला की पहचान है। आलिम वही है जो अल्लाह को पहचान ले, अल्लाह ताला की मार्फत उसके अंदर हो। जब पहचान नहीं है ना तो फिर खौफ भी नहीं आता, वो अल्लाह ताला से करीब है, उनको अल्लाह ताला की पहचान है ना, तो वो इतना डरते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल्लाह ताला के कुछ फरिश्ते हैं जिनके कंधे अल्लाह के डर से कांपते रहते हैं, इतना वो डरते हैं। जब मैंने आपको बताया था जब अल्लाह ताला का हुक्म उतरता है तो कैसे वो सज्दे में चले जाते हैं, सर नहीं उठाते, और फिर सर उठाते हैं तो कहते हैं अल्लाह ताला ने क्या फरमाया, जो फरमाया हक फरमाया, जो फरमाया हक फरमाया। ऐसे वो फरिश्ते फरिश्ते कांपते हैं जहन्नुम को देख के, फरिश्ते कांपते हैं हालांकि उनके लिए जहन्नुम नहीं बनाई गई। अल्लाह ताला ने फरमाया ना सूरह नहल में यखाफून रब्बहुम मिन फौकहिम व यफअलून मा युमरून, वो डरते हैं अपने रब से जो उनके ऊपर है और जो उनको हुक्म दिया जाता है उसकी तामील करते हैं। फरिश्ते डर गए थे जब इबलीस ने ये कारिस्तानी की, तो वो फरिश्ते डर गए कि ये क्या इसने कर दिया और ये धुतकार दिया गया, कहीं हमारे साथ ऐसा ना हो, वो रोने लगे। वो अल्लाह की पकड़ से डरते हैं, अंबिया अंबिया डरते हैं अल्लाह से क्योंकि वो सबसे ज्यादा अल्लाह ताला को पहचानते हैं। ابو درداء نے فرمایا کہ ابراہیم علیہ السلام جب نماز میں کھڑے ہوتے تھے تو اللہ کے خوف کی وجہ سے ان کے سینے سے ہنڈیا کے ابلنے کی سی آواز آتی تھی. داؤد علیہ السلام کے بارے میں فرمایا جاتا تھا کہ بیمار سمجھ کے لوگ بیمار پرسی کرنے کے لیے آتے تھے، حالانکہ اللہ کے ڈر کی وجہ سے وہ ایسے ہو جاتے تھے، بیماری نہیں ہوتی تھی ان کو. آپ صلی اللہ علیہ وسلم کتنا خوف رکھتے تھے کہ جب آندھی تک آتی تھی تو آپ صلی اللہ علیہ وسلم نماز کے لیے بھاگتے تھے، کہیں ہمارے پر وہ عذاب نہ آ جائے جو پچھلی قوموں پہ آیا. صحابہ کرام کتنا ڈرتے تھے، ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کے بارے میں آتا ہے نا، اتنا روتے تھے نماز میں کھڑے ہوتے تھے، عورتیں اور بچے قریش کے ان کے صحن کے باہر کھڑے ہو کے ان کو دیکھتے تھے، تو قریش کو ڈر پڑ گیا کہ کہیں ان کے اوپر اثر نہ ہو جائے. وہ کھڑے ہو کے جیسے کوئی رو رہا ہو تو انسان کھڑا ہو کے دیکھنے لگتا نا، اس طرح رو رہے ہوتے تھے. حضرت عمر کتنے، ہمیں پتہ چلتا کہ وہ مطلب سخت جان تھے، کتنے مضبوط آدمی تھے. جب ہم مضبوطی کی بات کرتے ہیں تو عمر رضی اللہ تعالیٰ عنہ ہمیں یاد آ جاتے، لیکن قرآن کی آیتیں سنتے تھے بیمار ہو جاتے تھے، لوگ کئی دن تک ان کی بیمار پرسی کرنے کو آتے. وہ لوگ سمجھتے تھے بیمار پڑ گئے، ویسے ہی بیمار ہوئے، لیکن وہ آیتیں اتنا ان کے پر اثر کرتی تھی نا کہ وہ ایسے ہو جاتے تھے. ایک دن زمین سے تنکا اٹھایا اور فرمایا کاش میں یہ تنکا ہوتا، کاش میری ماں مجھے نہ جنتی. اپنے آخری وقت میں بھی کیا فرما رہے ہیں کہ میرا حساب برابر سرابر ہی ہو جائے تو مجھے کافی ہے. میں یہ نہیں کہتا کہ میں جنت کے اندر چلا جاؤں، مجھے میرا حساب برابر سرابر ہو جائے. حضرت عثمان رضی اللہ عنہ فرماتے میں چاہتا ہوں کہ جب میں مر جاؤں تو دوبارہ نہ اٹھایا جاؤں، کہ ان کو ڈر تھا کہ پتہ نہیں کیا ہوگا اس کے بعد میرا انجام. اللہ اکبر. حضرت عمر کے بارے میں آتا ہے ان کی آنکھوں کے نیچے نشان پڑ گئے تھے رو رو کے. عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہے کاش میں کوئی بھولی بسری داستان ہوتی، میں ہوتی ہی نہ. حضرت علی فرماتے ہیں خدا کی قسم میں نے آپ صلی اللہ علیہ وسلم کے صحابہ کو دیکھا، آج ان کی طرح کوئی آدمی نہیں. وہ اب اپنے زمانے میں کہہ رہے ہیں، کہتے ہیں وہ پریشان، بال غبار آلود صبح کرتے تھے، ان کی حالت ایسی ہوتی تھی جیسے لٹا ہوا قافلہ، ان کی آنکھوں کے درمیان ایسے نشان پڑے ہوتے تھے جیسے بکریوں کے گھٹنوں پہ ہوتے. وہ رات اللہ کے سامنے سجدوں میں اور قیام میں گزارتے تھے، اللہ کی کتاب پڑھتے تھے، کبھی کھڑے ہوتے کبھی سجدے کرتے، پھر صبح ہوتی اور اللہ کا ذکر ہوتا تو اس طرح کانپتے تھے جیسے آندھی میں درخت ہوتا. ان کی آنکھیں بہتی تھی یہاں تک ان کے کپڑے بھیگ جاتے تھے. اور فرماتے ہیں خدا کی قسم اب تو گویا قوم غافل ہو کے سو گئی ہے، یہ وہ اپنے زمانے میں کہہ رہے ہیں. سوچیں ذرا کہ آج ہمارا کیا حال ہے، ہمارے تو گناہ ان سے بہت زیادہ اور ہمارے درجے ان سے بہت کم. وہ تو خیر القرون میں کہہ رہے ہیں، خیر القرون تھا وہ. آپ صلی اللہ علیہ وسلم نے فرمایا نا بہترین زمانہ میرا ہے، پھر میرے بعد والا، پھر میرے بعد والا. یہ تو تابعین کے زمانے میں کہہ رہے ہیں حضرت علی. اللہ اکبر. تو ان کے بعد والے بھی جو تابعین تھے وہ بھی اتنا اللہ تعالیٰ کا ڈر رکھتے تھے، راتوں کو جاگتے تھے. حضرت عمر بن عبدالعزیز کے بارے میں آتا ہے نا، جب موت کا ذکر ہوتا تو پرندے کی طرح پڑپڑاتے تھے، روتے تھے، یہاں تک کہ ان کے آنسو سے ان کی داڑھی بھیگ جاتی تھی. ایک رات سوئے تو گھر والے، ایک رات روئے تو گھر والے بھی رونے لگے. جب آنسو تھمے تو آپ کی بیوی فاطمہ، انہوں نے فرمایا اے امیر المومنین، میرے ماں باپ آپ پہ قربان ہو، آپ اتنا کیوں روتے؟ تو فرمایا مجھے خیال آ گیا، لوگ اللہ کے دربار سے جا رہے ہوں گے، کوئی جنت کو جا رہے ہوں گے، کوئی جہنم کو جا رہے ہوں گے، پھر اتنی زور سے چیخ ماری اور بے ہوش ہو گئے کہ پتہ نہیں میں کس میں ہوں گا، جہنم والوں میں کہ جنت والوں میں. کہ وہ امیجن کرتے تھے نا کہ لوگ جا رہے ہیں سب طرف، ہم کبھی امیجن کرتے ہیں کہ لوگ جا رہے ہیں، اللہ تعالیٰ نے حساب کتاب کمپلیٹ کر دیا، اب کوئی ایک طرف کو جا رہے ہیں کوئی دوسری طرف کو جا رہے ہیں، لے جائے جا رہے ہیں. تو اس دن پتہ نہیں میں کدھر ہوں، یہ چیز ان کو کتنا رلاتی تھی، سونے نہیں دیتی تھی رات کو. اللہ اکبر، اللہ اکبر. سب سختی، یہ بھی ایک تابعی ہے، کہتے ہیں میں روز اپنا چہرہ آئینے میں دیکھتا ہوں کہ کہیں میرا چہرہ سیاہ تو نہیں ہو گیا، कि मेरे गुनाहों की वजह से। हम असल में बेखौफ इसलिए हैं कि हमारे अंदर जहालत है, हम अल्लाह ताला को पहचाने ही नहीं और हमारे दिल सख्त हो गए। जब दिल साफ और नरम होता है तो थोड़ा सा खौफ भी हो ना तो वो हरकत देता है दिल को, और जब दिल सख्त होता है ना तो जितना मर्जी वाज कर दे, जितनी मर्जी बातें सुना दे, कोई असर नहीं होता। अल्लाह ताला ने तो नेक लोगों के बारे में फरमाया ना सूरह मोमिनून में कि जो लोग देते हैं, जो वो देते हैं इस हाल में कि उनके दिल कपकपा रहे होते हैं। तो आयशा रजी अल्लाह तआला ने आपसे सलम से पूछा था ना कि क्या ये वो लोग हैं जो शराब पीते हैं, चोरी करते हैं? आपने फरमाया नहीं, ये वो लोग हैं जो रोजा रखते हैं, नमाज पढ़ते हैं, सदका करते हैं, इसके बावजूद वो इस बात से डरते रहते हैं पता नहीं इनका अमल कबूल हुआ कि नहीं, जो नेक कामों में सबकत करते फिर भी डरते रहते। अल्लाह अकबर। तो जो जितना अल्लाह ताला का शऊर रखता है, उसकी पहचान रखता है, उतना ही ज्यादा उसमें अल्लाह का डर होता है। और ये मैंने आपको नेक लोगों की बातें बताई। हम ना तो डरते हैं ना डरना चाहते हैं, क्योंकि अगर हम में डर आ गया तो हमारी जिंदगी कहीं जो हम फन कर रहे हैं और जिन चीजों में हम पड़े हुए हैं, कहीं ये ना हो कि वो छोड़नी पड़ जाए, कहीं ये ना हो कि हमारा फन खराब हो जाए, कहीं ये ना हो हमें आखिरत की याद आ जाए और फिर हमें हम फिर फिक्रमंद हो जाए उसके लिए। हम तो चाहते ही नहीं फिक्रमंद होना, परेशान होना थोड़ी चाहते हैं। हमारी परेशानियां यही काफ़ी हैं जो हमें दुनिया की, अब आखिरत के लिए कौन परेशान होता रहे। ऑलरेडी हमारे पास बड़ी टेंशन है, हम तो ये कहते हैं। तो इल्म वाला वही है जिसके अंदर ये खौफ खुदाई ज्यादा है, जितनी ज्यादा है उतना वो बड़ा आलिम है। तो हम जब लोगों का तो खौफ रखते हैं लेकिन अल्लाह ताला का खौफ नहीं रखते, तो फिर सोचें कि हमने क्या सीखा। किताबें पढ़ ली मगर अल्लाह ताला का खौफ दिल में नहीं आया तो क्या सीखा। और जहालत के लिए इतना ही काफ़ी है कि हम अल्लाह ताला के बारे में धोखे में पड़े रहें, जो उसने नहीं फरमाया हम खुद ही अज्यूम करके बैठ जाए। लेकिन जब इंसान के अंदर खौफ खुदाई होगी तभी वो गुनाहों से बचेगा ना, तभी वो अल्लाह की तरफ इत्तात की तरफ आएगा, तभी वो अल्लाह ताला से के आगे गिड़गिड़ाएगा, आजी करेगा, डरेगा। कुछ हो भी गया तो डरना डरेगा इसलिए कि अरे अगर मुझसे को गलती हो गई तो ये ना हो कि अल्लाह ताला के आगे इसकी पूछ हो जाए, तभी वो तौबा इस्तिग़फ़ार की तरफ आता है ना। इसीलिए जो अल्लाह से डरने वाले हैं उनके मकाम भी तो कितने ऊंचे हैं ना। वअम्मा मन खाफा मकाम रब्बिही वनहा नफ्सा अनिल हवा फइन्नल जन्नत हियल मावा। जो अल्लाह के आगे खड़े होने से डरा, उसने अपने नफ्स को ख्वाहिश से रोका, तो तब रोकना तभी होता है जब उसको डर होता है, वरना तो इंसान मनमानियां करे जो मर्जी करे, लेकिन जब डर आ जाता है फिर इंसान रोकता है अपने आप को, नहीं ये नहीं करना, तो उसका ठिकाना फिर जन्नत है। जब इंसान के अंदर अल्लाह का डर आता है तो ये इतनी बड़ी नेमत है। देखिए एक ये जो अल्लाह ताला के डर का फकीर होना ना, ये भी बड़ी नेमत है, बड़ी नेमत है कि इंसान अपने आप को ये सोच रहे अल्लाह मैं तेरे डर का फकीर, ये मान जाए। अल्लाह ताला ने तो बता दिया तुम फकीर हो मैं गनी हूं, इंसान मान जाए कि मैं फकीर हूं अल्लाह मुझे सब कुछ तुझसे ही चाहिए, ये बड़ा आला मकाम है। लोगों के दर का फकीर होना ये बुराई है, ये ऐब है, लेकिन अल्लाह का फकीर होना इसके अंदर इंसान की बड़ाई है, इसमें इंसान की अजमत है, इज्जत है इसमें कि अल्लाह के दर का फकीर हूं मैं सिर्फ। इसी तरह इंसान में जब खौफे खुदा आए ना तो ये एक अच्छी चीज है उसके लिए, ये उसके दर्जे बढ़ाने वाली चीज है। जब बेखौफी है ना इस रास्ते में ये बुराई है, बेखौफ हो जाना, परवाह नहीं है, बस अल्लाह गफूर रहीम खुद ही कर देगा, ये बेपरवाही अच्छी नहीं इंसान के लिए। इंसान जो अल्लाह से डरने वाला है اس کے لیے تو بشارت ہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا اللہ تعالی قیامت کے دن فرمائے گا کہ ان لوگوں کو جہنم سے نکال لو جو میرا ذکر کرتے تھے, یا جو کسی بھی دن کسی بھی جگہ مجھ سے ڈرے تھے. ترمذی کی روایت ہے, سبحان اللہ, کسی بھی دن کسی بھی جگہ مجھ سے ڈرے تھے. تو اللہ کا خوف بڑی انسان کے لیے نعمت ہے, بڑا اعزاز ہے. اور آپ کو پتہ ہے نا, جن لوگوں کو اللہ تعالیٰ کے عرش کا سایہ نصیب ہوگا قیامت کے دن, جس دن کوئی سایہ نہ ہوگا, اس میں ایک وہ بھی ہے جو اللہ تعالیٰ سے خوف رکھتا تھا, اللہ کا ڈر رکھتا تھا, اور تنہائی میں اس کے آنسو نکل آئے. تو یہ بڑی انسان کے لیے سعادت کی بات ہے. لہذا اب ہم اگر اپنا علم چیک کرنا چاہیں کہ ہم علم والے بنے ہیں کہ نہیں بنے, تو دیکھیں کہ خشیت میرے اندر کتنی آئی ہے, وہ کتنی ابھی تک میں بے خوف ہوں. کہیں پڑھنا یہ مجھے بے خوف تو نہیں کرتا, یہ میں بے خوف ہی ہو گئی ہوں کہ اب کچھ بھی نہیں ہوتا. کہیں یہ پڑھنا مجھے جھوٹی امیدیں تو نہیں دلا رہا کہ میں بس سوچ جاؤں کہ ہاں یہ جو سارے نیک لوگ ہیں نا, ان کے اندر ہی میرا ذکر ہے اور باقی جو سارا وہ ہے وہ میرا نہیں ہے, بس یہ جنت اور یہ سارا کچھ یہی ہے میرے لیے آئے تھے. اس کا مطلب ہے علم ہم نے صحیح سمجھا نہیں, ہمیں ہمارے اندر علم اترا نہیں ہے. بے خوف وہی ہوتا ہے جس کو اللہ تعالیٰ کا پتہ ہی نہیں ہے, اس کی پکڑ کا بھی نہیں پتہ, اس کے بارے میں بھی نہیں پتہ, وہ پھر بے خوف ہی ہوتا ہے واقعی. کیونکہ علماء کہتے ہیں اللہ تعالیٰ کے خوف کے لیے اتنا ہی کافی ہے کہ انسان قرآن کریم میں سے یہ آیات ہی پڑھ لے, والعصر ان الانسان لفی خسر. یہ کتنی ڈرانے والی آیت ہے کہ سارے انسان خسارے میں, قسم کھا کے اللہ تعالیٰ نے فرما دی سوائے ان چار شرائط کے. تو کہ اگر میں یہ نہیں کر رہی تو میں تو خسارے سے بچی ہوئی نہیں ہوں. اور پھر سورہ طہٰ میں اللہ تعالیٰ نے فرمایا وَإِنِّي لَغَفَّارٌ لِّمَن تَابَ وَآمَنَ وَعَمِلَ صَالِحًا ثُمَّ اهْتَدَى. اللہ تعالیٰ نے فرما دی نا, یہ بھی بڑی سخت آیت ہے کہ میں اس بندے کے لیے بخشنے والا ہوں جو توبہ کرے اور ایمان لائے اور نیک عمل کرے پھر ہدایت پہ رہے. تو یہاں پہ بھی مغفرت کے لیے چار شرطیں بتا دی گئیں. تو یہ کام مشکل ہے نا, تو پھر وہ بندہ آرام سے کیسے رہ سکتا ہے. اللہ اکبر. اور یہ بات بھی کہ اللہ تعالیٰ لَأَمْلَأَنَّ جَهَنَّمَ مِنَ الْجِنَّةِ وَالنَّاسِ أَجْمَعِينَ. اللہ تعالیٰ فرماتا ہے نا کہ میں بھر دوں گا جہنم کو جنوں اور انسانوں سے, سب کے سب سے. تو یہ بات علماء کہتے ہیں کہ یہ تین آیتیں انسان پڑھ لے نا تو کیسے وہ بے خوف ہو کے بیٹھ سکتا ہے. اور اس دن ایک فریق جنت میں جانے والا اور ایک فریق جہنم میں جانے والا, جب انسان یہ پڑھتا ہے تو کیسے بے خوف ہو سکتا ہے, اس کو پتہ نہیں ہے کہ کس گروہ کے اندر وہ ہوگا. تو جو علماء ہوتے ہیں نا وہ ایسے ہی ہوتے ہیں کہ وہ اس علم کے ذریعے اللہ تعالیٰ کو پہچانتی ہیں, اور اس میں سب سے اوپر یہ قرآن کا علم ہے. اس کے ذریعے اللہ تعالیٰ کی سب سے زیادہ پہچان ہوتی ہے کیونکہ اس کا کلام ہے نا, ان اللہ عزیز و غفور, بے شک اللہ تعالیٰ غالب بھی ہے اور بخشنے والا بھی ہے. پکڑ سکتا ہے, اس کے پاس اتھارٹی ہے, پاور ہے, لیکن وہ پکڑتا نہیں ہے, اس لیے کیونکہ وہ بخشنے والا ہے. کس کے لیے؟ جو توبہ کرے. میں نے ابھی آپ کو بتایا نا یہ سورہ طہٰ میں کیا ہے, اللہ تعالیٰ بخشنے والا ہے کس کے لیے؟ جو توبہ کرے, جو ایمان لائے, جو نیک عمل کرے پھر ہدایت پہ رہے. اور پھر ان علماء کی اور بھی نشانیاں, ایک تو کیا سمجھ آئی کہ خشیت ہے. اور میں نے آپ کو کیا بتایا, خشیت کب آتی ہے؟ जब पहचान होती है, जब किसी की पहचान हो तो खशियत आती है। आलिम कहते ही उसको है जिसमें अल्लाह का डर होता है। और सिर्फ लोगों के सामने वाला डर नहीं, अकेले में भी डरना, और ये तो ज्यादा जरूरी है कि हम अपने अपनी तन्हाइयों को चेक करें। तन्हाई में क्या करते हैं? तन्हाई होती है तो फिर आप कोई तो देख नहीं रहा, अब फोन पे वो सीन देखना, वो चीजें देखना, वो चीजें सुनना जो गलत है। हस्बैंड घर पे नहीं है तो उससे बात करना जिसे बात करना जायज नहीं है, तो फिर क्या खुदा खौफी है? खुदा का तो खौफ नहीं, किसी इंसान का ही खौफ है फिर तो। फिर आलिम तो ना हुए, अकेले में तन्हाई में अल्लाह का डर होना। तो तन्हाइयों को अपनी चेक करें कि जब बिल्कुल तन्हाई होती है तब भी रब का ख्याल रहता है, या अब ये होता है कि अब तो जो मर्जी करो, कौन सा कोई देख रहा है, यहां पे कौन सा कोई है? आजकल तो इंटरनेट पे हर चीज है, हम क्या ब्राउज करते हैं, किन साइट्स पे जाते हैं, किन से चैटिंग करते हैं, किन सीन्स को देखते हैं। इंसान नहीं देख रहा, अल्लाह देख रहा। तो ये क्या करते हैं, अब देख लें वही बात कि पहचान के लिए सबसे पहली बात क्या होती है, वही आ रही है यहाँ पे कि इन उलामा की तीन सिफात बताई गई। इन्नल्लज़ीना यतलूना किताब अल्लाह, बेशक ये लोग पढ़ते हैं अल्लाह की किताब। तिलावत का लफ्ज़ आया, किरात का नहीं आया। एक तो किरत नहीं होता, आप लोग लफ्ज़ जो किरत इस्तेमाल करते हैं ना, इसको चेंज कर लें, सही कर लें, किरात होता है। किरात का मतलब पढ़ना, तो पढ़ना समझे से, समझ के भी पढ़ सकते हैं और बगैर समझे भी पढ़ने को किरात ही कहते हैं। मुकाबला हुस्ने किरात होता है ना। तो तिलावत में और किरात में क्या फर्क है? तिलावत है समझ के पढ़ना। तिलावत, तला यतलू तिलवन का मतलब होता है फॉलो करना, पीछे फुटस्टेप्स किसी के फॉलो करना। तो फॉलो करने में क्या है, इंसान फॉलो वही चीज कर सकता है जिसको इसको समझ आती है, यानी समझना और उसके ऊपर चलना, अमल करना, ये है तिलावत। तो तिलावत को किरात ना समझें कि सिर्फ लफ्ज पढ़ लिए। लफ्ज पढ़ने पे ये तो अल्लाह ताला हमें लफ्ज पढ़ने पे भी अजर दे देता है, ये उसकी मेहरबानी है, मगर इस कुरान का मकसद सिर्फ किरात नहीं है, तिलावत है कि आप इसको पढ़े समझ के और फिर उसके ऊपर अमल करें, इसके हलाल को हलाल समझे, हराम को हराम समझे, इसके जो अहकामात है उनको पर अमल करें, ये है तिलावत। कंप्लीट तिलावत ये है। अब हम किरात सिर्फ करके और समझ लेते हैं हमने मकसद पूरा कर दिया, नहीं वो मकसद नहीं था, क्योंकि इसका मकसद है कि आप इससे गाइडेंस लें, इसको फॉलो करें। अब हम सोचते हैं कि मैं किसी को क्यों फॉलो करूं, मेरी अपनी अकल खुद इतनी है, मुझे कौन डायरेक्शन देगा, मैंने नहीं किसी से डायरेक्शंस लेनी, मुझे पता है कि क्या करना है। तो फिर कुरान सिर्फ किरात करने के लिए ही रह गया, जो हम रमजान में करते ही रहते हैं, इससे आगे तो मैंने खुद ही अपने फैसले करने हैं, तो कुरान का तो मकसद पूरा ही नहीं किया। असल बात यह कि हम इसको इमाम बनाएं, यानी ये आगे आगे हो, हम इसके पीछे पीछे चलें। बनी इसराइल को ने क्या किया था, उनके बारे में आता है ना कि उन्होंने इस कुरान को पसे पुश डाल दिया, यानी इसके ऊपर अमल नहीं किया। दूसरी ये भी बात है कि इसको पसे पुश डाल दिया, यानी और चीजों को इससे आगे प्रायोरिटी दे दी, दुनिया के और सारे काम है जो प्रायोरिटी बन गए, कुरान पीछे रह गया। ये पसे पुश डाल देना ही है ना, इसको पीछे कर दिया बैक बर्नर पे और आगे और चीजें रखी हुई, जी मैंने ये भी करना है, मैंने वो भी करना है, मेरे तो इतने काम है, मेरी फलां काम फलां काम फलां काम। जब कुरान की बात बारी आती तो हमें बहुत सारे काम याद आ जाते। तो ये कुरान आगे रखना, इसकी तिलावत यतलूना है, मुजारे है, मुजारे का मतलब होता है प्रेजेंट और फ्यूचर में इसका माना होना, यानी वो अभी भी पढ़ते हैं और पढ़ते रहेंगे, ये नहीं है कि बस ग्रेजुएशन कर ली कोर्स खत्म बस बंद करके रख दो, या आज हम पढ़ रहे हैं कल को शादी हो गई बच्चे हो गए अब कौन पढ़ सकता है, अब तो हम मसरूफ ही बहुत है। आज फारिग घर में बैठे मैं तो चलो पढ़ लिया, कल जॉब मिल गई तो सब छोड़ छाड़ के बैठ गए। नहीं, वो हमेशा ही पढ़ते रहते हैं। जो आलिम होते हैं ना, वो जिनके अंदर इल्म उतरा हुआ है, मैं आलिम कहूंगी, आप कहेंगे हम तो आलिम है ही नहीं, तो हमने तो जरूरत है नहीं।